اعوذ باللہ من الشیطان اللین الرجیم، بسم اللہ الرحمن الرحیم۔ محترم ناظرین کرام، السلام علیکم ورحمت اللہ وبرکاتہ۔ پروگرام قیام سے قیام تک کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔ آج ہمارے پروگرام کا موضوع ہے توابین، جو کہ گزشتہ پروگرام سے منسلک ہے۔ ہمارے ساتھ آج گزشتہ پروگرام کی طرح اسٹوڈیو میں موجود ہیں مولانا غلام حسین متو صاحب۔ اسی توابین کے سلسلے میں اپنے سوالات کو اور اپنی بحث کو، اپنی گفتگو کو آگے بڑھاتے ہیں، اور مولانا سے اپنے سوالات کا، اپنی گفتگو، اپنی بحث کے کچھ جوابات حاصل کرنے کی کوشش کرتے ہیں۔ السلام علیکم مولانا صاحب۔
وعلیکم السلام ورحمۃ اللہ۔
مولانا صاحب، توابین کون تھے، کیا چاہتے تھے، ان کے رہنما کون تھے، کیا تعداد تھی، اور کن مقاصد کے لیے انہوں نے قیام کیا، ان سارے سوالات کا جواب ہم اپنے ناظرین تک پہنچا چکے ہیں الحمدللہ۔ اب ہم یہ چاہیں گے کہ اس سلسلے میں گفتگو کی جائے کہ اصل انہوں نے کس چیز کو نشانہ بنایا قیام کے بعد اپنے توابین نے۔ آیا عام افراد پہ حملے کیے انہوں نے یا نہیں، ان کا مقصد حکومتوں، حکومت وقت سے جنگ کرنا تھا یا حاکم وقت سے جنگ کرنا تھا؟
جی ہاں، توابین کا خیال یہ تھا اور ان کا اعتقاد یہ تھا کہ امام حسین علیہ السلام کی قتل کی ذمہ داری سب سے پہلے حکومت شام کے اوپر عائد ہوتی ہے،
جی،
اور انہوں نے یہ طے کیا کہ ہم پہلے حکومت شام کے خلاف قیام کریں گے اور اس کے بعد ہم ان لوگوں کے خلاف قیام کریں گے جنہوں نے امام حسین علیہ السلام اور ان کے شہداء کے ساتھ زیادتی کی اور ان کو قتل کیا،
شہید کیا جائے۔
تو ان کا یہ نظریہ تھا کہ نہیں، ہمیں پہلے، سب سے پہلے ہمیں حکومت شام کے خلاف کیا اٹھ کھڑا ہونا چاہیے، اس لیے کہ اس قیام کربلا میں جو ظلم و ستم ہوا اس کی سب سے ذمہ داری، سب سے بڑی ذمہ داری اور پہلی ذمہ داری وہ کن کے سر پر عائد ہوتی ہے، وہ حکومت شام، لہذا وہ لوگ حکومت شام سے انتقام لینے کے غرض سے کھڑے ہوئے۔ توابین اس کے علاوہ کچھ نہیں چاہتے تھے، وہ انتقام لینا چاہتے تھے خون حسین کا، کن سے؟ حکومت شام سے۔ وہ یہ بھی نہیں چاہتے تھے ہمیں حکومت کرنی بعد میں، وہ غنیمت کے حاصل کرنے کے لیے بھی نہیں نکلے تھے، وہ دنیا حاصل کرنے، مال غنیمت کے لیے بھی نہیں نکلے تھے، وہ انتقام لینا چاہتے تھے۔ اور جو ان کو پشیمانی کا احساس تھا، ندامت کا احساس تھا، گناہ کا احساس تھا، وہ اس گناہ کے احساس کو ختم کرنا چاہتے تھے اور درواقع خون انتقام، خون حسین کا انتقام لے کر اپنے توبہ کرنا چاہتے،
یعنی بس وہ اپنے ضمیر کے عذاب سے نکلنا چاہتے تھے، جو امام حسین علیہ السلام کی شہادت کے بعد ان کو پہنچا کہ نہیں، ہمیں واقعا نواس رسول کی وہاں پر مدد کرنی چاہیے اور نصرت کرنی چاہیے تھی، کہ جو ہم نے نہیں کی۔ اس وقت کا امام ہمیں آواز دیتا رہا لیکن ہم نے
نصرت نہیں کی،
ہم نے نصرت نہیں کی۔
جی ہاں، وہ
اس قیام کو انہوں نے کس طرح آگے بڑھایا، کیا اسٹریٹجی، کیا سیاست تھی جناب سلیمان ابن سورت خزائی کی، کس طرح توابین کو لے کے آگے؟
فوراً قیام امام، شہادت امام حسین علیہ السلام کے فوراً بعد انہوں نے لوگوں کو دعوت دی قیام کی،
جی،
یعنی 61 ہجری میں انہوں نے لوگوں کو قیام کی دعوت دی، اور اس وقت یہ لوگ خفیہ طور پر لوگوں کو بلاتے تھے، دعوت کرتے تھے۔ لیکن جب 4 سال کے بعد، یعنی 64 ہجری میں جب یزید واصل نار ہوا، تو انہوں نے علنن لوگوں کو قیام کے لیے بلانا شروع کیا۔ تو انہوں نے قیام بھی کیسے شروع کیا، جب انہوں نے لوگوں کو دعوت دی اور یزید واصل نار ہو گیا، تو انہوں نے لوگوں کو، ان مجاہدین کو، جن لوگوں کے اندر یہ پشیمانی کا اور ندامت کا جذبہ جاگ اٹھا تھا، اور انہوں نے سلیمان نے سورۃ خزائے کے یہاں نام لکھوایا تھا کہ ہاں ہم قیام کے ساتھ ہیں، ہم اپنی شمشیروں کے ساتھ حکومت بنی امیہ کے خلاف، شام کے خلاف قیام کریں گے۔ تو یہ لوگ پہلے 5 ربیع الاول 65 ہجری میں شب جمعہ کو کربلا گئے۔
اچھا، یعنی تحریک کا سلسلہ شروع ہوا ہے 61 ہجری سے؟
جی ہاں،
اور 4 سال کا یہ عرصہ ہے؟
جی ہاں
جی۔
اور یہ شب جمعہ 5 ربیع الاول غالباً شب جمعہ کو یہ لوگ کربلا پہنچے۔ کربلا میں انہوں نے اتنی گریہ وزاری کی کہ یہ لوگ بے ہوش ہو گئے۔ پھر جب ان کو ہوش آتا تھا، پھر یہ لوگ گریہ وزاری کرتے تھے، یعنی ان کے اندر اتنا شدت سے کے ساتھ اس کا احساس تھا کہ ہم نے حسین کی نصرت نہ کر کے ایک بہت بڑا گناہ کیا، پشیمانی کا احساس تھا۔ اور جب یہ لوگ وہاں، عجیب منظر تھا جب لوگ، یہ لوگ گریہ وزاری کر رہے تھے، اہو فغان کر رہے تھے، امام کو پکار رہے تھے، اپنی ندامت کا اظہار کر رہے تھے، تو جب امام حسین علیہ السلام کے قبر کے ساتھ لپٹے ہوئے تھے یہ لوگ، تو انہوں نے امام کی قبر کے ساتھ، جو ان کے الفاظ تھے جو تاریخ نے نقل کیے، تو خدا کے ساتھ یہ لوگ خطاب کر کے کہہ رہے تھے، یہ توابین، خدایا ہم نے فرزند رسول کی مدد نہیں کی. کہاں پر یہ جمع ہے؟
قبر امام حسین,
امام حسین پر, شب جمعہ کو اور 5 ربیع الاول کو. ہمارے گزشتہ گناہوں کو معاف فرما. توابین جو کہتے ہیں, توابین ان کو کیوں کہتے ہیں؟ یہ قیام, اس قیام کے ذریعے اپنے گناہوں سے
توبہ کر رہے ہیں,
توبہ کرنا چاہتے ہیں. ان کا گناہ کیا تھا؟ انہوں نے اپنے وقت کے امام کے نصرت نہیں کی تھی. تو خدایا ہم نے فرزند رسول کی مدد نہیں کی, ہمارے گزشتہ گناہوں کو معاف اور ہماری توبہ قبول فرما. یہ گریاؤ کی حالت میں یہ کر رہے تھے
جی,
رو رو کر یہ خدا کے ساتھ یہ آہوزاری کر رہے تھے. خدایا حسین علیہ السلام اور ان کے سچے ساتھیوں اور شہیدوں پر رحمت نازل فرما. خدایا ہم شہادت دیتے ہیں کہ ہم بھی اسی عقیدے پر قائم ہیں جس عقیدے پر حسین علیہ السلام
قائم
تھے, عاشورہ کے دن شہید ہوئے.
جی
خدایا اگر تو ہمارے گناہوں کو معاف نہیں کرے گا تو ہم خسارے میں رہیں گے. اور اس کے بعد جب انہوں نے توبہ کی, امام حسین علیہ السلام کی قبر پر زارو قطار گریا کیا, تو اس کے بعد یہ لوگ نکلے. ایک جگہ تھی جس کا نام تھا عین الوردہ.
عین الوردہ
جی ہاں, وہاں انہوں نے عبداللہ ابن زیاد کا سامنا کیا. ان کا لشکر بہت بڑا لشکر تھا, پہلے پہل 17 یا 15 ہزار لوگوں نے نام لکھوایا تھا, لیکن
5 ہزار افراد,
5 ہزار آ گئے.
جی
اور 3 دن تک انہوں نے ڈٹ کر مقابلہ کیا. جیسے کہ میں نے پہلے بھی کہا, ان کا ایک ہی ہدف تھا کہ ہم اپنے دامن سے کیا گناہ کا,
اس گناہ کو دھو دیں, بس
دھونا چاہتے ہیں.
جی جی.
تو ان کو امان نامہ بھی ملا, انہوں نے کہا ہم نہیں. ان کے کچھ زخمی ہوئے, ان کو اپنے کمانڈروں نے کہا تم لوگ چلے جاؤ, کہا نہیں, ہم نے عہد کیا, ہم لوگ گھر سے نکلے, ہم نے اپنے اہل و عیال سے خدا حافظی کی, ہم واپس نہیں جانا چاہتے ہیں. یا ہم خون حسین کا انتقام لیں گے
یا ہم شہید ہو جائیں گے,
یا ہم
مارے جائیں.
جی ہاں. تو 3 دن کے ساتھ انہوں نے عبداللہ بن زیاد کے لشکر کا ڈٹ کر مقابلہ کیا اور اکثریت ان کی وہاں شہید ہوئی. رفاعہ تھے, ایک ان کے کمانڈر تھے جو وہاں بچے, اور وہ واپس آئے اور مختار کے ساتھ
پیوست ہو گئے. وہاں
پیوست ہو گئے.
یہاں پہ ایک وقفہ لینا چاہوں گا ناظرین, یہاں لیتے ہیں ایک چھوٹا سا بریک, اور بریک کے بعد دوبارہ آپ کی خدمت میں حاضر ہوتے ہیں. تب تک ہمارے ساتھ رہیے گا. خوش آمدید ناظرین, ایک دفعہ پھر پروگرام میں آپ کو خوش آمدید کہتے ہیں. ہمارا موضوع ہے توابین. ہمارے ساتھ موجود ہیں اسٹوڈیو میں مولانا غلام حسین متو. اپنی گفتگو کے سلسلے کو آگے بڑھاتے ہیں. مولانا صاحب, انہوں نے یہ قیام کیا, اس طرح شہید ہو گئے, اور بالآخر ہر تحریک کا کوئی آغاز ہوتا ہے, کوئی انجام ہوتا ہے. ان کی تحریک کا کیا انجام ہوا؟
جی ہاں, میں نے اس سے پہلے بھی آپ کی خدمت میں عرض کیا, ان کا جو مقصد تھا اور مدعا تھا, دو چیزیں تھیں. ایک, خون حسین علیہ السلام کا انتقام لینا, قاتلین حسین کا انتقام لینا. اور جو یہ لوگ اب احساس ندامت, شرمندگی اور گناہ کا جو یہ احساس کر رہے تھے, وہ اس گناہ کے احساس اور اس دھبے کو دھونا چاہتے تھے. یہ حکومت حاصل کرنے کے لیے نہیں نکلے تھے, نہ ان کو کشور کشائی کا وہ مسئلہ تھا, نہ یہ مالی غنیمت کے طور پر نکلے تھے. تو ٹھیک ہے, یہ لوگ, ان لوگوں نے مقابلہ کیا, ڈٹ کر مقابلہ کیا, شہید ہو گئے. لیکن ان کا قیام, اس سے بہت سارے اثرات مرتب ہوئے اس وقت کے کوفے پر, اس وقت کے اسلامی سماج پر.
ہاں, یہی کہ اس طرح نکلے کہ شہید ہو جائیں, اور مارے گئے اور شہید بھی ہو گئے, لیکن اس کے کچھ نتائج تو ہوں گے نا.
جی ہاں, اس کے جو سب سے بڑے نتائج یہ کہ بنی امیہ کی جو حکومت تھی, لوگ اس کے متعلق بیدار ہوئے, لوگ آگاہ ہو گئے. ان کے اہداف, بنی امیہ کی حکومت کے اہداف, ان کے مقاصد لوگوں کے لیے آشکار ہو گئے. اور وہ جو نفرت قیام امام حسین علیہ السلام کے بعد حکومت بنی امیہ اور حکومت شام کے متعلق لوگوں کے دلوں میں پیدا ہو گئی تھی, وہ نفرت اور شدید ہو گئی.
اور شدید ہو گئی.
اور اس کے علاوہ मैंने इससे पहले भी आपको अर्ज किया, ये जो शहादत, दीन के लिए शहादत देने की सुन्नत, दीन के लिए कुर्बान होने का कल्चर और सकाफत जो कमजोर पड़ गई थी, वो बड़ी सूरत के साथ क्या दोबारा जिंदा होने, दोबारा जिंदा हो गई और लोग फिर जागने लगे, लोग बेदार होने लगे।
बिल्कुल,
कयाम तवाबीन के बाद लोग बेदार होने लगे और बनी उमैया को भी एहसास हो गया कि हम इतने आराम के साथ इस्लाम के साथ धोखादेही नहीं कर सकते, मुसलमानों के साथ धोखादेही नहीं कर सकते। अब मुस्लिम समाज में, अब इस्लामी समाज में और उस वक्त के कूफे में अब ऐसे लोग मौजूद हैं जो इस्लाम के लिए, कुरान के लिए और इस्लामी अकदार के लिए अपनी जान की बाजी लगा सकते हैं। यानी अब कयामी तवाबीन के बाद एक ऐसा ग्रुप मुस्लिम समाज में वजूद में आ गया जो इस्लाम दुश्मनों के खिलाफ हर वक्त कयाम कर सकता है, और इस कयाम ने इस जज्बे को और मजबूत किया, इस कयाम ने इस एहसास को और मजबूत किया कि हमें दीन की हिफाजत करने के लिए हमें अपने वक्त की इमाम की हुक्म पर लब्बैक कहते हुए दीनी अकदार को बचाना चाहिए और उनकी हिफाजत करनी चाहिए।
अच्छा, लेकिन एक एक सवाल और मैं यहाँ करूँ कि ठीक है, बहुत सारे नताएज उसके हासिल हुए, लेकिन इतना बड़ा लश्कर था, इतने सारे उसके अंदर कूफे के बरगुजीदा अफराद हैं, अशराफ कूफा उसके अंदर शामिल हैं, बुजुर्गान शामिल हैं उस लश्कर में, सुलेमान और रुफाए जैसी शख्सियत, बुजुर्ग शख्सियत हैं ये, कि ये सिर्फ कयाम तवाबीन के कयाम से पहले से लोग इनको जानते हैं, हज़रत सुलेमान इब्न सुरैद ख़ज़ाई को, क्या ये इस तरह की हिकमत अमली नहीं अपना सकते थे? देखें, एक वक्त तो जान देना मकसद है, ठीक है, एक हदफ था कि तौबा करनी है, ये अपने लिए हदफ था, दूसरे मुसलमानों की निजात का भी जरिया बन जाते, जैसे जनाब मुख्तार ने कयाम किया है, खड़े हुए और खड़े होने के बाद बड़े बेहतरीन स्ट्रेटेजी अपनाई है, पहले हुकूमत कायम की है, फिर दुश्मनों के खिलाफ महाज खोला है और कातिलीन इमाम हुसैन को पकड़ पकड़ के इंतकाम लिया है खून इमाम हुसैन अलैहिस्सलाम का। तो क्या ये स्ट्रेटेजी, ये पॉलिसी, ये सियासत तवाबी नहीं अपना सकते थे वहाँ पर?
जी, आपका कहना बहुत बजा है। ये कायदे इनकलाब इस्लामी इमाम खामनेई अपनी एक तकरीर में फरमाते हैं कि इंसान को सबसे पहले यह मुशख्खस और मुय्यन करना चाहिए कि मेरा वजीफा क्या है, वजीफा शिनासी
जी।
ये वजीफा पहले मुय्यन करना, ये वजीफा मुय्यन करना इतना आसान नहीं है। या तो आदमी बिल्कुल बासलायत हो, बसीर हो, या ये कि ऐसे आगाह इंसानों के साथ इंटच हो, मिला हुआ हो, जो उसको वजीफा मुय्यन करने में क्या
मदद करे,
मदद करे। इसलिए हमारे मकतब में, मकतब तशय्यु में इमाम की हर वक्त जो जरूरत है वो वजीफा शिनासी में, खासकर जब इज्तिमाई सतह पर आदमी को वजीफा अंजाम देना हो, इज्तिमाई और मुसलमानों के अमूर के तई इंसान को वजीफा मुय्यन करना हो, तो उस सिलसिले में आदमी को बड़ा होशियार होना चाहिए। नहीं तो किसी होशियार और आगा जमाने की नजाकतों से वाकिफ आशना इंसान के साथ उसका क्या वास्ता हो, उसके साथ मिला हुआ हो,
और उसमें कोई कबाहत नहीं है।
जी हाँ,
हो सकता है मेरे अंदर वो सलाहियत ना हो जो आपके अंदर है, तो ये हम एक दूसरे की सलाहियत,
तो ये टाइमिंग जो अपने टाइम पर वजीफा मुय्यन करना,
बिल्कुल
ना टाइम से पहले और ना टाइम के बाद। अगर आपने, आपका वजीफा है लेकिन वो वजीफा आप अपने टाइम से पहले अंजाम दें तो
उसका वो फायदा नहीं होगा,
उसका वो फायदा नहीं है। लेकिन अगर आपने टाइम के बाद वजीफा अंजाम दिया
तब भी कोई फायदा नहीं,
तब भी फायदा नहीं है। टाइमिंग बहुत अहम है। देखिए, अगर तारीख के औराक में और तूले तारीख में कयाम इमाम हुसैन, 72 लोगों का कयाम इतने
टाइमिंग पे,
टाइमिंग ये जो आइडियल है, चमक रहा है, ये 72 लोग रोल मॉडल बने हुए हैं, उसकी क्या वजह है कि उन्होंने अपना वजीफा अपने टाइम पर दिया, अंजाम दिया, जो वक्त था उसी वक्त पर दिया, इमाम जिस वक्त पुकार रहे थे उसी वक्त उन्होंने लब्बैक किया।
बिल्कुल,
तवाबीन ने अपना काम किया, अच्छा काम किया, लेकिन अगर ये काश उसी वक्त इमाम पर लब्बैक कहते, तो अगर ये 5072 लोगों के साथ और भी 5000 होते तो आप देखिए तारीख का नक्शा कैसा होता,
बिल्कुल
डिफरेंट। जो हमारे सामने इस वक्त तारीखी पिक्चर है, जो उस वक्त जो उस वक्त हमारे सामने तारीखी तस्वीर है, वो अगर उन 72 के साथ और 5000 लोग होते तो बिल्कुल डिफरेंट तस्वीर होती
बिल्कुल
है।
नक्शा दूसरा होता।
जी हाँ, तो ये तारीख का हमारे लिए इबरत का मकाम है कि इंसान वजीफा अपना पहचाने और वो वजीफा फिर अंजाम दे अपने टाइम पर, ना टाइम से पहले और ना टाइम के
बात
बाद।
यहाँ पे इस मौजू के अख्तिताम पे मैं एक सवाल करना चाहूँगा कि आज के ज़माने में तारीख हमारे लिए बहरहाल इबरत है। तारीख का कोई भी गोशा हो, वो हमें या तो कोई चीज़ सिखा रही होती है या किसी चीज़ से रोक रही होती है। तवाबीन का जो क़याम है, उससे अगर हम कोई दर्स लेना चाहें, इबरत लेना चाहें, तो इसके अंदर क्या मुसलमानों के लिए क्या दर्स और क्या इबरत छुपी हुई है?
देखिए, ये सबसे अहम सवाल है। तारीख बराए तारीख इस्लाम में इसकी कोई हैसियत नहीं है। अगर कुरान ने मुख्तलिफ अंबिया और मुख्तलिफ कौमों का जिक्र किया है,
जी जी
वो
बिल्कुल
मुसलमानों को एक दास्तान नहीं सुनाना चाहता है। मुसलमान किताब खोले और इंटरटेनमेंट के तौर पर, तफरी के तौर पर, अपना टाइम पास करने के तौर पर, क्या किसी को नींद नहीं आ रही है तो वो ये पैगंबरों की दास्तान पढ़े, किसी को कोई टेंशन है और वो किताब खोले और
पढ़ना शुरू हो जाए,
पढ़ना
उसकी
शुरू करे मुख्तलिफ कौमों की,
दास्तान है
ये
उसकी
इसका एक ही हदफ है कि ये जो ये हमारे लिए दर्स है, ये हमारे लिए
बेशक
सबक है।
बेशक।
तो कयाम तवाबीन से जो हमें दर्स मिल रहा है वो ये कि अपने वक्त के इमाम या अपने वक्त का जो नायब इमाम है, जिसके हाथ में उम्मत की भाग दौड़ है,
जी,
जिस वक्त वो पुकारे उसी वक्त आप लब्बैक करें।
बिल्कुल
अगर ना इमाम से आप एक कदम पीछे रहें
नए कदम आगे चले।
ना एक कदम आगे चले, बिल्कुल इमाम के कदमों के साथ साथ चले। जिस वक्त इमाम पुकार रहे हैं आप
उसी वक्त
पूरी
जवाब दें।
दुनिया को खुदा हाफिजी करें। जिस वक्त इमाम आवाज दे रहे हैं आप किसी इधर उधर ना देखें, आगे पीछे ना देखें, आप इमाम
बिल्कुल
को देखें।
बिल्कुल
और अगर आपने इमाम को देखा तो उस वक्त सबसे पहले आपको नजात मिलेगी, सबसे पहले आपको नजात मिलेगी।
बिल्कुल
और अगर इमाम के साथ ऐसे लोग शामिल हो जाएंगे जो अपने टाइम पर इमाम के साथ लब्बे कहेंगे, तो तारीख भी नजात हासिल करेगी
बिल्कुल बहुत
और
अच्छा
वो
जवाब।
कौम भी नजात हासिल करेगी जो अपने कायद, अपने इमाम, अपने लीडर की उसी वक्त लब्बे कहे
जब वो आवाज दे रहा हो,
जवाज, जब वो आवाज दे रहा हो।
बिल्कुल सही फरमाया आपने, बेहतरीन जवाब हमें यहाँ पे मिला। यहाँ पर कुछ सवालात को और शामिल करते हैं जो SMS और ईमेल्स के जरिए हमें मौसूल हुए। एक सवाल ये हमारे पास आया है कि आया हजरत अब्बास अलहमदार अलैहिस्सलाम करबला में शादीशुदा थे या गैर शादीशुदा?
जी हाँ, इसमें कोई शक नहीं है, मुसल्लम है शादीशुदा थे,
जी
और वो जो गैर शादीशुदा थे वो हजरत अब्बास के जो दूसरे बरादरान थे, दूसरे भाई थे, चूंकि हजरत अब्बास के साथ अपने दूसरे भाई भी थे जो उनसे छोटे थे, वो भी हजरत अब्बास के साथ करबला में मौजूद थे,
जी
वो
जी
लोग शादीशुदा नहीं थे। हजरत अब्बास शादीशुदा थे और उनका आयाल भी, हजरत अब्बास के खानदान
खानदान भी हजरत
भी
अब्बास के
हजरत
साथ
अब्बास का करबला में
मौजूद है।
मौजूद था और वो भी साथ थे।
अच्छा, ये जो है वो एक और सवाल हमारे पास है। फातिमा प्रधान ने हमसे ये सवाल किया है बम्बई इंडिया से कि मोहम्मद इब्ने हनफिया इमाम हुसैन अलैहिस्सलाम के साथ करबला क्यों नहीं गए?
देखिए, करबला में बहुत सारे लोग, बरगुजीदे लोग नहीं थे इमाम हुसैन के साथ,
जी
उनकी उसकी मुख्तलिफ वजूहात थी। बाज लोग बीमार थे, बाज लोग उम्र के उस मरहले में पहुंचे हुए थे कि जो सफर नहीं कर सकते थे।
जी
आपको
जी
मालूम होना चाहिए कि इमाम हुसैन जब मदीने से मक्के और फिर मक्के से
करबला की तरफ
करबला
चले।
तक
जी जी
ये 5-6 महीने का सफर था। पांच लोग उम्र के उस मरहले में थे कि उनके लिए इतना बड़ा सफर तय करना मुमकिन
नहीं
नहीं
था,
था। ये सफर की सोबतें बर्दाश्त नहीं कर सकते थे, या
बिल्कुल
बीमारी की वजह से
बिल्कुल
या बुढ़ापे की वजह से।
बिल्कुल
इसके अलावा भी हम ये कह सकते हैं, देखिए इमाम की तहरीक एक मुनज़्ज़म तहरीक थी,
जी
एक मुनज़्ज़म
बिल्कुल
तहरीक थी।
बेशक, कोई शक
इमाम
नहीं।
ने हर पहलू पर प्लानिंग की हुई थी। जिस तरह इमाम हुसैन अलैहिस्सलाम ने लश्करी यजीद के खिलाफ मुजाहिदीन को तैयार किया था, तो इमाम हुसैन ने इसी तरह अपनी शहादत का पैगाम पहुंचाने के लिए अपने اہل و عیال کو زینب جیسی بہن کو ساتھ لے کے گئے تھے، تو اسی طرح امام حسین نے مدینے میں کچھ لوگوں چھوڑا تھا
جی،
جن کو امام نے ان کو اپنی ذمہ داریاں دی تھی، ان کو مدینے میں بہرحال امام چھوڑ کے جا رہے تھے مدینے کو، وہاں کچھ لوگوں کو تو ذمہ داریاں نبھانی تھی نا، تو کچھ محمد ابن حنفیہ جیسے لوگ رہے ہوں یا جناب زینب کے شوہر رہے ہوں ان میں سے، یا اس کے علاوہ بھی کچھ لوگ رہے ہوں جو یا تو بیماری کی وجہ سے یا بڑھاپے کی وجہ سے، یا امام علیہ السلام نے جو ان کے اوپر ذمہ داری چھوڑی تھی ان ذمہ داریوں کو انجام دینے کی بنا پر جو امام کے ساتھ اس سفر میں شامل نہیں ہو سکے۔
یہاں پہ یعنی یہ ایک اور بات کا اضافہ کرتے چلیں اپنے ناظرین کے لیے، کہ اس طرح فوراً کسی شخصیت کے بارے میں یا تاریخ کے کسی واقعے کے بارے میں اظہار نظر کرنا اور اپنی رائے قائم کر لینا، یہ میرے خیال میں درست نہیں ہے۔ ہمیں یہ چاہیے کہ ہم جہاں تک ممکن ہو سکے اس واقعے کی اور اس شخصیت کی تاریخ کا بہت ہی عمیق اور دقیق مطالعہ کریں، جاننے کی کوشش کریں کہ یہ شخصیت فلاں مقام پر کیوں نہیں تھی اور فلاں مقام پر کیوں ہے، تاکہ یہ جو ہمارے یہاں ایک کانسیپٹ ہے کہ ہم بہت جلدی کسی کے لیے اپنی رائے قائم کر لیتے ہیں اور اس کے بعد پھر وہ مختلف شبہات اور شکوک و شبہات کو مختلف سوالات کو جنم دیتی ہے، وہ چیز پھر ہمارے لیے یہ چیز صحیح نہیں۔ اسی طرح محمد ابن حنفیہ کی شخصیت ہے، امام حسین علیہ السلام کی بعض روایت میں ملتا ہے کہ صاحبزادی ان کو وہ چھوڑ کے گئے ہیں وہاں پہ، تو بہرحال ہر پہلو سے جس طرح مولانا نے کہا کہ ہر پہلو سے امام نے کربلا کے قیام کو دیکھا ہے، اس کے بارے میں برنامہ طے کیا ہے، برنامہ ریزی کی ہے، پلان بنایا ہے، اس کے بعد پھر اس قیام کے لیے قدم اٹھایا ہے اور مدینے سے باہر نکلے ہیں۔ بہت شکریہ مولانا، آپ نے اپنے قیمتی وقت میں سے ہمارے لیے وقت نکالا، اتنے سارے سوالات کا ہمارے جواب دیا، اور میں امید کرتا ہوں کہ ہمارے ناظرین نے بھی ان جوابات کو پسند کیا ہوگا، اور جو چیزیں، جو ابہامات، جو شکوک توابین کے متعلق ان کے ذہنوں میں ہیں، انشاءاللہ اس گفتگو سے وہ بہت حد تک حل ہو پائیں گے۔ ناظرین، یہاں پر اپنے میزبان کو اجازت دیجئے، دعاؤں میں یاد رکھیے گا، خدا حافظ۔